اقتدار ہیں
جی
یا قریبی دوست اعزاء اقربا ہیں، ڈیفینیٹلی ہم ان کے لیے سافٹ کارنر بھی رکھتے ہیں، ان کی پرابلمز بھی سالو کرنے کی کوشش کرتے ہیں، لیکن اس میں مسئلہ یہ ہے کہ کس حد تک، اور جو دین کی بنیادی فکر ہے وہ اس پوائنٹ پہ گھومتی ہے کہ انسان کا جو اصل رشتہ ہے وہ خدا اور خدا کی وجہ سے رسول اور امام سے، یعنی کہ ہمیں اپنی زندگی میں جس بات کو ایکسپلور کرنا ہے وہ یہ کہ ہماری اصل رشتہ داری ہے کس سے، یعنی ہماری اصل رشتہ داریاں وہ ہیں کہ جو ایک بایولوجیکل یا انوائرنمنٹل وجوہات کی وجہ سے، یعنی فار ایگزامپل بایولوجیکل کا مطلب ہے کہ میں ایک ماں باپ کے گھر پیدا ہوا، ٹھیک ہے، اس کی وجہ سے اس بایولوجیکل ریلیشن شپس کی وجہ سے پوری ریلیشن شپ کی ایک چین بن گئی ایک مخصوص ماں باپ کے گھر پیدا ہونے کی وجہ سے. دوسرا یہ کہ میں ایک خطے میں پیدا ہوا، ایک علاقے میں پیدا ہوا، اس علاقے میں پیدا ہونے کی وجہ سے ایک نیا سلسلہ دوستی اور رشتہ داری کا قائم ہو گیا، بن گیا. کیا یہ رشتہ داریاں اصل ہیں انسان کی زندگی میں، یا وہ رشتہ داری کے جو دین ہم کو سکھاتا ہے کہ یعنی جس نے ہم کو پیدا کیا، جس نے مجھے زندگی دی، جس نے مجھے رزق عطا کیا، جو جس کی طرف مجھے لوٹ کے جانا ہے، اور اس ریفرنس سے جتنی رشتہ داریاں پیدا ہوتی ہیں، بات سمجھ رہے ہیں؟ یعنی کہ رشتہ داریاں پیدا ہونے کے مختلف ریفرنسز ہیں. ایک ریفرنس میرے والدین ہیں، ایک ریفرنس میرا علاقہ، گھرانہ ہے، خطہ ہے، ایک ریفرنس یہ ہے کہ جو فقط اور فقط دین سکھاتا ہے، اور کوئی یہ بات نہیں کہتا کہ جس نے تم کو پیدا کیا ہے وہ تم سے سب سے اصل رشتہ داری رکھتا ہے، اور اس کی وجہ سے ہماری رشتہ داریاں ڈیولپ ہوتی ہیں. نمبر ون رسول، نمبر ٹو وصی رسول، نمبر تھری مومنین. ٹھیک ہے، تو اب ہمیں اپنی اس زندگی میں، یہ بھی ہمارے امتحان کا ایک بڑا حصہ ہے کہ ہم ان میں سے کس رشتہ داری کو فوقیت دیتے ہیں. خدا یہ نہیں کہہ رہا کہ تم ہماری وجہ سے جو رشتہ داری قائم ہوتی ہے اس کی وجہ سے دوسری رشتہ داریوں کو ختم کر دو، یہ نہیں کہہ رہا خدا. لیکن خدا یہ ضرور کہہ رہا ہے کہ اگر دوسری رشتہ داریاں اس سے ٹکراتی ہیں تو پھر تم کبھی بھی ان کو پریفرنس نہیں دینا، ورنہ یہ کہ جب تم لوٹ کے ہمارے پاس آؤ گے تو پھر ہم تم کو پریفرنس نہیں دیں گے. ٹھیک ہے، یعنی کہ یہ ایک بات بظاہر ہمارے ذہنوں میں، یہ بھی میں اس کو کلیئر کرتا چلوں یہاں پہ، کہ ہمارے ذہنوں میں ایک بات یہ ہے کہ ہم جو بھی دل چاہے کرتے جائیں اور خدا تو ہمیں ہمیشہ وہی چھوڑ ہی دے گا اور کچھ نہیں کہے گا. ایسا نہیں ہے. یعنی قرآن کریم میں بالکل وضاحت کے ساتھ یہ بات بیان کر دی گئی ہے کہ ایسا نہیں ہے. ہم جو رویہ خدا کے ساتھ رکھیں گے خدا کی طرف سے ویسا ہی رسپانس آئے گا. یعنی نسوا اللہ فانساہم انفسہم، اگر ہم خدا نخواستہ اپنی زندگی میں اللہ کو بھول جائیں گے تو اللہ بھی ہمیں بھلا دے گا، جس کا لازمی نتیجہ یہ نکلے گا کہ ہم اپنے نفسوں کو بھول جائیں گے کہ ہم کیا ہیں، ہماری حقیقت کیا ہے. ٹھیک ہے، تو یہ بات لازماً ہونا ہے کہ ہم اپنی زندگی میں اگر خدا کو ترجیح دیں گے دوسروں پر، آخرت میں ہمیں یہی رسپانس خدا کی طرف سے ملے گا، یا زندگی میں بھی یہی ملے گا. اگر ہم دوسروں کو ترجیح دیتے رہیں گے اللہ پر تو ادھر سے بھی یہی جواب آئے گا. تو اس میں
وہ ایک تھی نا کہ وہ حضرت ابراہیم نے کسی کو ایک کو بلایا تھا تو وہ اللہ نے اس نے نکال دیا اس بندے کو کھانا کھلانے کے لیے اندر میں، تو اللہ نے پوچھا کیوں، تو اس نے کہا کہ یہ تو مشرک تھا، خدا کو نہیں مانتا. تو اللہ کی طرف سے وہی آئی کہ ہم تو اس کو کھلا رہے ہیں.
دیکھیں بنیادی طور سے بات یہ کھلانا وغیرہ جو ہے نا وہ ایک الگ بات ہے، لیکن مثال کے طور پر خود حضرت ابراہیم علیہ السلام کا جو سب سے گلیئرنگ ایگزامپل ہے وہ آزر اور ابراہیم کی ہے، کہ جس میں آزر جو تھا وہ ڈکلیئرڈ دشمن خدا تھا، حضرت ابراہیم علیہ السلام نے شروع میں اس کو الاؤنس دیا اور یہ کہا کہ میں تمہارے لیے اپنے پروردگار سے مغفرت مانگوں گا، کیوں؟ اس کو ان کو امید تھی کہ شاید یہ راہ راست پہ آ جائے، اور جب ان کو یہ بات سمجھ میں آ گئی کہ نہیں، اس کو سیدھے رستے پہ نہیں آنا ہے نا، تو انہوں نے اس سے تبرع کیا. لیکن ایون خدا نے اس چیز کو بھی پسند نہیں کیا ہے. اگر آپ کہیں تو میں آپ کو بالکل ریفرنسز دے دوں قرآن کی آیتوں کو کہ خدا نے اس بات کو پسند نہیں کیا ہے کہ تم نے فرسٹ انسٹنس پر ہی کیوں کہا اس سے کہ میں تمہارے لیے مغفرت کروں گا. کہ یہ بات بھی اللہ کو پسند نہیں آئی ہے. تو یہ اس کا موقع ہے کہ جو بالکل ظاہراً دشمن خدا ہو. ٹھیک ہے، یہ تو اس کی بات ہے کہ اس کے حوالے سے. تو یہ آیت نمبر 4 ہے، سورہ ممتحنہ نمبر 60 ورس 4. قد کانت لکم اسوۃ حسنۃ فی ابراہیم والذین معہ، بے شک تمہارے لیے بہترین اسوہ ہے، یعنی فالو کرنے کا بہترین رستہ ہے، ابراہیم میں اور ان کے ساتھیوں میں. اذ قالوا لقومهم انا براء منکم، جب انہوں نے اپنی قوم سے کہا کہ بے شک ہم تم سے بری ہیں، یعنی الگ ہیں. ومما تعبدون من دون اللہ، اور ان سب سے بھی جن کو تم اللہ کے سوا پرستش کرتے ہو، تم سے بھی دور ہیں اور ان سب سے بھی دور ہیں کہ جن کی تم خدا کے سوا پرستش کرتے ہو. ٹھیک ہے، کفرنا بکم، ہم تمہارے کافر ہیں، یعنی کافر دونوں طرف کے ہوتے ہیں، مومن بھی کافر ہے، لیکن مومن باطل کا کافر ہے اور حق کے لیے مومن ہے، اور وہ الٹی طرف والا حق کا کافر ہے اور باطل کے لیے مومن ہے. تو مومن اور کافر دونوں ہیں. کفرنا بکم، کفر کرتے ہیں تم سے. اور بات یہاں پہ نہیں، وبدا بیننا وبینکم العداوۃ والبغضاء ابدا، اور آج سے ہمارے اور تمہارے درمیان دشمنی ہے، بغض ہے ہمیشہ کے لیے. حتی تؤمنوا باللہ وحدہ، اس وقت تک یہ دشمنی باقی رہے گی جب تک تم اللہ وحدہ لا شریک پر ایمان نہیں لے آتے. کلیئر، کوئی ایمبیگیوٹی تو نہیں ہے؟
یعنی جو مشرق خدا ہے،
جو بھی دشمن خدا ہے، جو بھی خدا کا منکر ہے. ٹھیک ہے، الا قول ابراہیم لابی ہے، مگر ابراہیم کا قول اپنے اب کے لیے، لاستغفرن لک، کہ میں تمہارے لیے مغفرت کروں گا. یعنی خدا کیا کہہ رہا ہے کہ یہ تمام چیزیں اسوہ حسنہ ہیں. تب ابراہیم کہہ رہے ہیں اسلام علیکم کہ میں تم سے دشمنی رکھتا ہوں، تم سے بغض رکھتا ہوں، تم جب تک خدا پر ایمان نہیں لاؤ گے میرا تم سے کوئی تعلق نہیں ہے، یہ اسوہ حسنہ ہے، دس ہیز ٹو بی فالوڈ. اور اس کو نہیں فالو کرنا ہے کہ جب ابراہیم نے اپنے اب آزر سے کہا تھا کہ میں تمہارے لیے مغفرت طلب کروں گا. اگرچہ کہ خدا نے نہیں کہا کہ یہ برا ہے، لیکن خدا کہہ رہا ہے دس از ناٹ ٹو بی فالوڈ، یہ فالوئبل نہیں ہے، یہ والی چیز نہ کرنا. ٹھیک ہے، تو اس سے مجھے اور آپ کو جو ہے نا ایک پالیسی گائیڈ لائنز مل رہی ہیں کہ جو خدا کے مقابلے میں جاتا ہے، جو خدا کے مخالف جاتا ہے، ٹھیک ہے آپ اگر وہ ڈکلیئرڈ کافر نہیں ہے، مشرق نہیں ہے، آپ اس کو چانس دیں گے، آپ اس کے راہ راست پر آنے کا انتظار کریں گے، لیکن اگر وہ اس بات پر ایڈمنٹ ہے کہ میں نے اپنے رستوں کو نہیں بدلنا، میں مجھے جو ہے اپنی زندگی میں نہ شریعت کی پرواہ کرنا ہے، نہ سیرت و سنت رسول کی پرواہ کرنا ہے، نہ حکم خدا کی پرواہ کرنا ہے، تو ایک جگہ پر آ کے آپ کو چھوڑنا پڑے گا اس کا ساتھ.
تو اس میں پھر جو ہمارے قریبی عزیز رشتہ دار ایون اولاد تک جو ہوتی ہے،
کوئی بھی ہو،
اس میں بھی
کوئی بھی ہو،
ہم نے ڈسٹنگوش کرنا ہے کہ شریعت اور ایون کہ خدا کی ڈائریکٹ مخالفت نہ کرنا، لیکن اگر شریعت کی پابندی نہ کرنا تو پھر آپ پہ
کوئی بھی ہو. چلے میں اس کی بھی آیت آپ کو سنا دیتا ہوں، سورہ مجادلہ آیت نمبر 22، لاسٹ ورس، آخری آیت ہے سورہ مجادلہ کا، نمبر 58 ہے. لا تجد قوما یؤمنون باللہ والیوم الآخر، تم نہیں پاؤ گے, تم نہیں پاؤ گے اس قوم کو کہ جو ایمان رکھتے ہیں اللہ پر اور یوم آخرت پر. یوادون من حد اللہ و رسولہ, کہ وہ ان سے مودت کریں جو اللہ اور اس کے رسول کے مخالف ہوں. اور مودت اور محبت کا بنیادی فرق کیا ہے؟ کہ مودت وہ تعلق اور لگاؤ اور محبت ہے جو آپ اپنے عمل سے شو کرتے ہیں. محبت خالی دل میں بھی ہو سکتی ہے. یعنی فار ایگزامپل اگر کوئی ہمارا رشتہ دار کسی دوسرے ملک میں ہے, آپ اسے محبت رکھ سکتے ہیں, دلی محبت ہے, کر کچھ نہیں رہا اس کے لیے. مودت کا یہ مطلب نہیں ہے. مودت کا مطلب ہے کہ وہ محبت جس کا اظہار عمل سے ہو. اسی لیے خدا نے اہل بیت کے لیے محبت نہیں مودت مانگی ہے. کہ یہ نہیں کہہ کے بیٹھ سکتا کوئی کہ جی میں تو بڑا چاہتا ہوں آپ کو, ٹھیک ہے. لا یوادونا, کہ مومن قوم کبھی بھی مودت نہیں رکھتے ہیں. کس سے؟ من حاد اللہ و رسولہ, جو مخالفت کریں. حاد یعنی اپنے اور اللہ کے درمیان جو رکاوٹیں کھڑی کریں, جو اللہ اور رسول کے مخالفت والے رستے پہ چلے جائیں. اب آگے اس کی تشریح بھی ہے, بات یہاں نہیں ختم ہو رہی. ولو کانوا آباءہم, چاہے وہ ان کے باپ داداؤں میں سے ہوں, او ابناءہم, یا ان کے بیٹوں میں سے ہوں, او اخوانہم, چاہے ان کے بھائیوں میں سے ہوں. اور بھائی کا مطلب سگے بھائی, کزن, فرینڈ سب. او عشیرتہم, یا ان کے قوم قبیلے والوں میں سے ہوں. کلیئر ہے؟ یہ وہ لوگ ہیں. اولئک کتب فی قلوبہم الایمان, یہ وہ لوگ ہیں کہ جو فقط اور فقط خدا کے لیے دوستی رکھتے ہیں اور خدا کے لیے دشمنی رکھتے ہیں. یہ وہ ہیں کہ جن کے دلوں پر اللہ نے ایمان کو لکھ دیا ہے. وَأَيَّدَهُمْ بِرُوحٍ مِّنْهُ, اور اپنی روح سے ان کی مدد کی ہے. یہ وہ مومنین ہیں. تو بالکل کلیئر ہے. یعنی اگر آپ کسی کو یا میں کسی کو اپنے رشتہ داروں میں غلط کام کرنے کے بعد اگر سپورٹ بھی کرتا ہوں, تو اس کی بیس بھی یہی ہونا چاہیے کہ قربتاً اللہ میں اس کی اصلاح کا طلبگار ہوں. اور جب یہ بات کلیئر ہو جائے کہ اس نے اصلاح کے رستے پر نہیں آنا ہے, تو پہلی فرصت میں اس کو چھوڑنا ہے. اس کو یہ کہنا ہے کہ بھائی تمہارا رستہ تمہارے لیے, لکم دینکم ولی دین,
اچھے طریقے سے
خدا حافظ. کے بھائی نہیں ہے, ہم نہیں رکھ سکتے تعلق اس طریقے سے کہ جیسے نا, یعنی کہ کوئی خواتین ہے, اب نہیں بے پردہ رہنا ہی, حالانکہ اتنا کلیئر حکم ہے, نہیں حکم قرآن ہے, نہیں جی ہمیں بے پردہ رہنا ہی رہنا ہے, کچھ بھی کر لیں, اب آپ الٹے لٹک جائیں, کچھ بھی کر لیں, نہیں ہمیں نہیں سننا, کیا کریں گے پھر؟ ایک لحاظ سے پھر آپ کو کیوں, اس کی وجہ کیا ہے؟ اس کی وجہ بنیادی طور سے یہی ہے کہ مطلب اگر ہم ان کو نہیں چھوڑیں گے تو خدا ہم سے چھوٹ جائے گا. سیدھی سادھی بات ہے. اور اس بات کو پروردگار نے بالکل کلیئر کر دیا ہے کہ یہ دو چیزیں ساتھ نہیں چلا سکتے تم. اچھا, اور آپ کے ابھی مجھے ریفرنسز اگزیکٹلی یاد نہیں ہے, آپ اس پہ بھی دیکھ سکتے ہیں. نہج البلاغہ میں, نہج البلاغہ میں امام علی علیہ السلام نے اس بات کو بیان فرمایا ہے کہ جب اسلام آیا, دین آیا, تو ہمارے اپنے خاندان سپلٹ ہوئے. ہمارے اپنے یعنی سگے رشتہ دار, ایک کوئی ایک طرف تھا, کوئی ایک طرف تھا, اور ہم نے اپنے سگے رشتہ داروں کے خلاف جنگ کی ہے, تلواریں اٹھائی ہیں, ان کو قتل کیا ہے, یہاں تک کہ اللہ نے ایمان کی سچائی کو ہمارے دلوں میں دیکھ لیا تو ہمیں فتح عنایت کی. تو یہ تو بالکل اسٹیبلش فیکٹ ہے, اس میں تو کوئی دو رائے ہے ہی نہیں. لیکن سمپلی بس یہ انسان کے لیے تھوڑی سی دشواری ہو جاتی ہے کہ واٹ از دا کٹ آف لائن. یعنی اور دوسری ایک بات یہ بھی ہے کہ ایون اگر آپ اس کا انتظار بھی کر رہے ہیں کہ بھائی تم راہ راست پہ آ جاؤ, تم صحیح ہو جاؤ, تم اچھے ہو جاؤ, تو آپ وہ انتظار محبت کے ساتھ نہیں کر رہے ہیں,
उम्मीद से करें,
आप उसके अमल से कराहियत रखते हैं, यानी जो काम वो कर रहा है। इसलिए आप गौर कीजिएगा कि ये बहुत बारीक नुक्ता है। हमारी औलाद एक गलत काम करके आ जाती है, हम कहते हैं वो हंस हंस के टाल दिया। वही काम कोई दूसरा करके आता है, कोई दूसरे बच्चे को करते देखते हैं, उसको 10 बातें सुनाते हैं कि नालायक हैं, बदतमीज हैं, माँ बाप की कोई तरबियत नहीं करना आती, वो कुछ नहीं करना आता, ठीक है। और वही काम हमारे अपनी औलादें कर रही होती हैं तो हम उन पर तनकीद नहीं करते, हम उनको नहीं कहते कि बेटा तुमने गलत काम किया, तुम अपनी इसलाह करो, तुम सही रस्ते पर आओ। वहाँ हम इधर उधर कर बात करके टाल देते हैं कि वो। तो ये तमाम बातें ध्यान में रखना है कि इंसान अदालत के उसके लिए ना, कि उससे इवन अगर हमारी अपनी औलाद भी खुदा ना खास्ता गलत काम कर रही है तो मुझे उससे भी उतना ही गुस्सा होना चाहिए और उतना ही नाराज़ होना चाहिए कि जितना मैं किसी और के उस पर हो रहा हूँ। यानी इसकी कितनी मिसालें, आपको पता है ना अबू लहब कौन था? सगा चचा था। इन्हें सगा से मुराद है कि सब जनाब अब्दुल मुत्तलिब की औलादें थी, ठीक है, शायद एक माँ से नहीं थे, एक माँ से अब्दुल्ला और अबू तालिब थे प्रोबेबली। तो वो जो है उसको खुदा ने क्या इज्जत अफजाई की है उसकी, जो सूरह लहब आई है किसी के बारे में नहीं आई है उस तरीके से, किसी के बारे में ये जिक्र नहीं है जो रसूल खुदा के चचा के बारे में जिस तरीके का जिक्र है, ठीक है। खुदा तो कोई अलाउंस नहीं दे रहा, खुदा तो ये नहीं कह रहा कि तुम ये अगर रसूल के चचा हैं तो इस वजह से हम इनको छोड़ देते हैं। चचा और चची गई तो जिक्र है सूरह लैब में। अगर रसूल की बीवियां हैं तो छोड़ देते हैं, सूरह तहरीम में किसका जिक्र है कि तुम्हारे दिल टेढ़े हो गए तुम दोनों के, मतलब क्लियर है ना। तो ये अलाउंस खुदा के पास नहीं है, यानी खुदा से अगर ताल्लुक रखना है, अगर हम इस बात को समझते हैं कि अल्लाह ऐने हक है तो सिर्फ हक की बुनियाद पर ताल्लुकात चलेंगे और बाकी रहेंगे, ठीक है। ये भी कुरान करीम में मौजूद है सूरह अबासा में कि यौम यफिरुल मरउ मिन अखीहि व उम्मिही व अबीहि व साहिबतिही व बनीहि, कि उस दिन जब रिश्तेदार एक दूसरे को देखेंगे सब भागेंगे, शक्ल देख देख के एक दूसरे की, ठीक है। ये उसमें सारे रिश्ते खुदा ने बार बार सारे रिश्ते गिनाए, जौजा बेटा माँ बाप भाई सारे रिश्ते गिनाए कि जिनको तुम दुनिया में बहुत ज्यादा वो समझते हो, ये तमाम एक दूसरे को देख के फरार करेंगे। सिर्फ कौन सा रिश्ता बाकी रहेगा जो तुमने दुनिया में खुदा के लिए कायम किया था, यानी अगर अपनी औलाद को खुदा के लिए चाहा था वो रिश्ता कायम रहेगा, अपने वालिदैन से खुदा के लिए मोहब्बत की थी वो रिश्ता बाकी रहेगा, वरना ये दुनियावी रिश्ते सब खत्म है, ये कोई हैसियत नहीं है। और इसको लेकर तो मतलब इंसान भाग रहा होगा, ठीक है ना। तो ये इस बारे में, और इसीलिए मैं कुछ बातें बयान करता हूँ और मुझे शायद लगता है कि आप लोगों को हो सकता है थोड़ा सा पिंच भी कर जाता हो, लेकिन जाहिर है मेरा फ़र्ज़ तो सच बोलना है भाई, मैं वो बात सही को गलत हो गलत को सही तो नहीं कर सकता। हाँ, जो बात सही है, वरना तो मेरी पकड़ है बहुत बुरी कि अगर मैं सच बात ना करूँ और झूठ बोलता रहूँ और झूठी तसल्लियाँ देता रहूँ, कि इस बारे में हमें अपनी बहुत ज़्यादा तरबियत करना है। हमारी बदकिस्मती ये है कि हमारा जो जितना भी ब्रॉट अप हुआ है ना वो बिल्कुल डिफरेंट वैल्यूज़ पे हुआ है, वो कुरानिक वैल्यूज़ पे है ही नहीं, हमारा ब्रॉट अप बिल्कुल अलग है। हमें खबर नहीं है कि कुरान, यानी कुरान का मतलब है मर्ज़ी खुदा, कुरान का मतलब है ज़बान वही, कि वो किस तरीके से इंसान की तरबियत करती है और किस तरीके से इंसान को परवान चढ़ाती है, हमें पता ही नहीं है इस बात का। इसलिए हमें फिर बहुत अजीब सा भी लग रहा होता है, ठीक है ना। यानी कि जैसे अगर मिसाल के तौर पर हम इस बात को करें, और ये भी बहुत तल्ख और कड़वा जुमला है लेकिन गलत नहीं है, कि हम जब मुहर्रम आता है اور ہم جن کاموں میں مشغول ہو جاتے ہیں، یعنی کہ خاص طور سے انڈیا پاکستان میں جناب آپ نے دیکھا علم کا بزنس شروع، علم تعزیے کا بزنس شروع، فلاں 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 چیزیں، ہم نے کبھی یہ سوچا ہے کہ یہ امام حسین چاہتے ہیں؟ یعنی ہماری نظر میں محرم کا مقصد یہ ہے کہ اچھی مجلس ہو جائے، کبھی ہم نے دو منٹ رک کے سوچا ہے کہ امام حسین یہ چاہتے ہیں؟ اس کے لیے سب کچھ ہوا تھا کہ دنیا بھر میں مثال کے طور پر 10 لاکھ جگہوں پہ مجلسیں ہو جائیں اچھے سے. تو جو حضرات اس کی طرف متوجہ کراتے ہیں، یعنی مثال کے طور پر جیسے اگر امام خمینی نے بات کی ہے تو انہوں نے دو لیولز پہ بات کی ہے، ایک عوامی لیول پہ بات کی ہے، ایک علمی لیول پہ بات کی ہے، بلکہ تیسرا عرفانی لیول بھی ہے. تو کم از کم عوامی لیول پر جو بات کی ہے وہ یہ ہے کہ انسان اگر امام حسین سے وابستہ ہے تو کم از کم اتنا جذبہ اور حرکت اپنے اندر رکھتا ہے کہ ظلم کو قبول نہ کرے، نہ اپنی ذات میں، نہ اپنے معاشرے میں، نہ اپنے ارد گرد، نہ دنیا میں. یہ عوامی لیول ہے، لوئسٹ لیول ہے امام حسین کو ماننے کا. وہ علمی اور عرفانی تو بلند باتیں ہیں، وہ تو عام طور سے ہوتی بھی نہیں ہے، کی بھی نہیں جاتی. کم از کم اتنا ہو. اب اس میں سب سے بڑا ٹوسٹ کیا ہے کہ ہم کسی کا حق ماریں اور مجلس کریں، یہ سب سے زیادہ مزیدار بات ہے. ٹھیک ہے، ہمیں اس بات کی فکر نہ ہو کہ بندگان خدا کے حقوق ہم پر کیا ہیں، کہ جیسے یعنی کہ ہمارے دور میں جو بہت اچھے افراد ہیں انہوں نے اس بات کی پوری کیئر کی ہے کہ بھائی امام حسین کو اگر میں مانتا ہوں تو امام حسین کو ماننے کا مطلب ہے یتیموں کی خبر گیری، امام حسین کو ماننے کا مطلب ہے بیواؤں کی پرورش، ان کے مسائل کو حل کرنا جتنا تمہارے بس میں، جتنی تمہاری استطاعت ہے. امام وہ ہے کہ جس کا ہاتھ دست شفقت غریبوں اور محتاجوں کے اوپر ہے. تم ان سب کو چھوڑ کے اور مجلسیں کر رہے ہو، عالی شان کھانے کھلا رہے ہو، اور سمجھ رہے ہو کہ امام حسین سے محبت کا حق ادا ہو رہا ہے. تو یہ تو نہیں ہونا چاہیے بھائی. یعنی آپ مجلس ضرور کریں، مجلس کرنے سے کوئی نہیں منع کر رہا ہے، لیکن اس اصل بات کو تو سمجھیں نا، یعنی کہ ہماری مجلسیں، اور یہی وہ چیز ہیں کہ جیسے ہمارے بزرگوں نے جو بہت ساری سنتیں شروع کی تھیں اس کے پیچھے یہی بات تھی، تبرک کی جو سنت شروع ہوئی ہے اس کے پیچھے یہی تھا کہ امام حسین علیہ السلام کے نام پر غریبوں کو ملے کچھ، کہ جو لوگ دور دراز سے آتے ہیں تبرک کے نام پر ان کے پاس کچھ جائے، اس قسم کی کچھ چیزیں ہوں. اب یہ کہ جو عالی شان مجالس ہوتی ہیں ان میں بیچارے غریبوں کا داخلہ ہی ممنوع ہوتا ہے. یعنی تھنگز لائک دیٹ. میں صرف اس کو پرولونگ نہیں کرنا چاہتا اس بات کو، میں صرف یہ بات کہنا چاہ رہا ہوں کہ ہمیں اپنے ڈائریکشن کو درست کرنے کی، قبلے کو درست کرنے کی بہت زیادہ ضرورت ہے، اور کہیں ایسا نہ ہو کہ خدا نخواستہ ہم اپنے تئیں یہ سمجھتے رہیں کہ جی میں تو بہت دیندار تھا اور میں نے تو بڑی دین کی خدمت کی ہے اور بڑا دین پر عمل کیا ہے، اور خدا کی بارگاہ میں جائیں تو پتہ چلا خالی آتے، کچھ بھی نہیں ہے، کوئی سرمایہ نہیں ہے، کوئی کمائی نہیں ہے. یعنی یہ خدا نخواستہ نہ ہو نا، ہمارے ساتھ یہ سلوک نہ ہو خدا کی طرف سے. تو اس وجہ سے یعنی کہ ہمیں بہت زیادہ دقت کرنے کی اس بات پر ضرورت ہے کہ خدا کیا چاہتا ہے، اور رسول نے دین ہم کو کس طریقے سے سکھایا ہے، ان کی سنت کیا ہے. ٹھیک ہے نا، یعنی کہ آپ اس بات پہ غور کیجئے کہ ہم لوگوں نے اتنی زندگی گزار دی کسی ایک معصوم کی زندگی پر، کسی ایک معصوم کی زندگی پر. آپ مجھے بالکل لٹرلی بتائیں کہ یہ بات صحیح میں کہہ رہا ہوں یا غلط کہہ رہا ہوں. ہم نے اتنے عرصے سے ہم دین سن رہے ہیں، مجالس سن رہے ہیں، پڑھ رہے ہیں، سب کر رہے ہیں، کسی ایک معصوم کی زندگی پر پراپر تحقیق کی ہے؟ थोड़ी बहुत नहीं, थोड़ी बहुत नहीं, मतलब अलिफ से लेके प्रॉपर तहकीक से मतलब ये है कि आप उनके जिंदगी से जितने सीरत के पहलू हैं, जितना डेटा अवेलेबल है, सब निकालिए और उससे पूरी सीरत मुरतब कीजिए, बिट्स एंड पीसेस में नहीं कि अब दो बातें हमने इधर सुन ली, दो बातें उधर सुन ली, ये वाली बात नहीं, पूरा कोई भी मासूम कुरान से उठा लें किसी को, जनाब इब्राहिम हजरत मूसा को ले लें, या जैसे कि हमारे दोस्त कहते थे कि इमाम हुसैन के बारे में या करबला वालों के बारे में हमें सिर्फ 4 घंटे की मालूमात है, इन्हें सुबह आशूर से असर आशूर खत्म, वो भी मुकम्मल नहीं है। बाकी इमाम हुसैन क्या करते थे, इमाम हुसैन अलैहिस्सलाम ने 57 साल में क्या किया, किस तरीके से जिंदगी गुजारी, क्या हुआ क्या नहीं हुआ, यानी ये एक वो बातें हैं कि जो शायद मुझे अपनी तरफ ही रुख करके कहना चाहिए कि गेपिंग होल्स हैं हमारे ईमान में, हमारे फेथ में, और उसकी वजह से नतीजा ये बरामद होता है कि हम अपनी लाइफ के लिए कोई डायरेक्शन नहीं ले पाते। यानी इसका जो लाजमी नतीजा बरामद होता है वो यही होता है कि हम खुद हर कदम पे फंस के बैठ जाते हैं। यानी अब ये चीज़ आ गई क्योंकि मैंने वहां से वो चीज़ निकाली नहीं है जिसका सही तरीका है, तो पहले ये है कि पहले कुरान से तमाम मुसल्लमात और उसूलों को समझें और फिर उसके बाद सीरत और अहादीस से उसकी तफसीर और तशरीह को समझें।
कि बाकी मासूमीन पंजतन के अलावा 14 मासूमीन में से इतनी डिटेल इंग्लिश में अवेलेबल नहीं है।
नहीं, इंग्लिश की तो बात ही नहीं हो रही,
तो ये फारसी अरबी सीखी है, वही है।
नहीं, मैं तो ये कह रहा हूँ कि हमने किसी एक मासूम को, चले हम इमाम अली का बहुत जिक्र करते हैं ना, इमाम हुसैन का बहुत जिक्र करते हैं ना, इमाम अली की जिंदगी और सीरत पर हमारी तहकीक क्या है, अगर हमसे कोई ये पूछे कि भाई आपने क्या तहकीक की, इमाम अली कौन थे, क्या थे, किस तरीके से सोचते थे, क्या फिक्र रखते थे, उन्होंने लाइफ में हमें क्या दिया, क्या डायरेक्शन दी, क्या अप्रोच दी, हमें पता है ये बात, अगर हमें ये बात पता है ढंग से तो हम एक तरीके से इस हुज्जत को पूरा कर रहे हैं, ठीक है। यानी कि इसमें जो सबसे बड़ी बात है कि फॉर एग्जाम्पल इमाम अली अलैहिस्सलाम ने जो तौहीद सिखाई है वो बताते खुद यूनिक है, कितनी समझते हैं मौत और आखिरत के बारे में जो आपके बयानात हैं कि जो बहुत ज़्यादा कसरत से हैं उनको किस हद तक जानते हैं एंड सो ऑन। तो बहरहाल बात इधर की उधर हो रही है, लेकिन ये कि मैं आपको सिर्फ यही कहना चाह रहा हूँ कि बेसिकली कि हम लोग जब भी कोई ताल्लुक या रिश्ता कायम करें तो उसकी बुनियाद ताल्लुक ब खुदा पे होना चाहिए। आप समझ गए ना कि मैंने आपको 3 मिसालें दी, एक मिसाल ये है कि रिश्तेदारी होती है बायोलॉजिकल बेसिस पर, जैसे हम खून का रिश्ता कहते हैं, एक रिश्तेदारी होती है इलाके की बेसिस पर, यानी कि जिसमें दोस्तियां और कबीला और ये सब कुछ आ रहा होता है, और तीसरी रिश्तेदारी होती है खुदा की अपने पैदा करने वाले की बुनियाद पर। तो दीन हमको ये तालीम देता है, और तालीम देने का मतलब भी जब मैं ये जुमला अदा कर रहा हूँ ना तो इसका मतलब ये नहीं है कि आप इस बात को ज़बरदस्ती माने, बल्कि मैं ये कहना चाह रहा हूँ कि आप इस बात को समझें और कबूल करें, क्योंकि ला इकराह फिद्दीन, दीन डंडे के ज़ोर पे नहीं सिखा रहा होता किसी चीज़ को, कि इस बात को समझें और कबूल करें कि इन तीनों में से कौन सी रिश्तेदारी है कि जो मेरी ज़िंदगी में सबसे अहम है और जिसको मुझे लेके चलना है। आपने कभी इस बात पे तवज्जो की हो तो इस बात इस पॉइंट को भी आपने अप्रिशिएट किया होगा कि कुरान करीम ने एक मिसाल दी है कि जब एक बाप के सामने उसका बेटा इंतकाल कर गया, मौत के घाट उतर गया, कौन सी मिसाल है, हजरत नूह अलैहिस्सलाम की मिसाल है, और बज़ाहिर उन के सामने ये प्रॉमिस भी था कि हम तुम्हारे अहल को, मैंने तुम्हारे घर वालों को बचाएंगे, ठीक है। हजरत नूह अलैहिस्सलाम ने खुदा की बारगाह में क्वेश्चन नहीं किया है कि व्हाई ही डाइड, बल्कि सिर्फ इस बात को समझने के लिए सवाल किया है कि जब आपने कहा था कि मेरे अहल बचा लिए जाएंगे और बज़ाहिर मेरा बेटा मेरे अहल में से था, तो ये क्यों डूब गया? और उस पर भी खुदा ने तंबी की है। इन्हें तंबी इल्मी तंबी है, ना कि वो कि तुमने क्यों। इन्नी अअज़ुका, मैं तुझे वाज करता हूँ, नसीहत करता हूँ कि ये बात ना करो जिसका तुम्हें इल्म ना हो। अब ये आसान बात है,
ये कहा कि वो तुम्हारे अहल में से
नहीं। इन्नहु लैसा मिन अहलिक, इन्नहु अमलुन गैरु सालिह। इन्हें कुरान बिल्कुल क्लियर मिसालें दे रहा है ना, जो आयतें मैंने आपके सामने पढ़ी, और बल्कि सूरह तौबा में भी आप जाके देखिएगा, वहाँ भी ये है कि खुदा कह रहा है कि अगर तुम्हारी तिजारत, तुम्हारे अहलोयाल, तुम्हारे घर वाले तुम्हें खुदा और उसके रसूल से ज़्यादा अजीज हैं, तो तुम उनके पास रहो। क्योंकि एक जो बहुत अहम पहलू है दीन का, वो पहलू है खुदा की राह में निकलना, खुदा की राह में क़याम। और राह खुदा में क़याम की वजह से तकलीफ़ और परेशानियों को बर्दाश्त करना, ये लाजमी, ये चीज़ आती है हर मोमिन की ज़िंदगी में। यानी फॉर एग्जांपल, मैं अपने लिए बहुत ज़्यादा आजकल जो चीज़ मुझे अज़ियत की हद तक तकलीफ दे रही है, वो ये इस बात पर है कि जिस जगह मुझे नज़र आ रहा है कि मैं लोगों को ज़्यादा जाके फ़ायदा पहुँचा सकता हूँ, मैं उस जगह को छोड़कर यहाँ आराम से क्यों बैठा हूँ? कि जिंदगी आराम तलबी के लिए नहीं है। अगर दीन है, क्योंकि दीन क्या है, इन्नल्लाहश्तरा मिनल मुमिनीन अनफुसहुम व अमवालहुम, कि मोमिन जो है उसने खुदा से सौदा किया है अपनी जान और माल का, कि अपनी जान और माल खुदा के हाथ बेची है और उसके बदले में खुदा से जन्नत और उसकी रजा खरीदी है। तो यानी इसका मतलब यह है कि मैं अपनी जान और माल अपनी मर्जी से इस्तेमाल नहीं कर सकता, मुझे हर जगह अपने नफूस और अपने अमवाल को इस्तेमाल करने में रजाए इलाही देखना पड़ेगी। अगर रजाए इलाही यह है, जैसे करबला हमको यह दर्स देती है, क्या दर्स है करबला का, कि एक शेर है जो शायद इमाम हुसैन का नहीं है, कि अगर तेरी राह में, अगर तेरी राह में तेरी रजा यह है कि मेरे बच्चे यतीम हो जाएं और हमारे हरम बेवा हो जाएं, तो मुझे कबूल है। यानी एक्सट्रीम है ये तो उनकी बात है ना, कि जो तमाम जिन्न इंस के मौला हैं, ये तो उनकी बात है, उनका लेवल है। लेकिन हमारा लेवल कम से कम इतना तो कि अपने नफूस और अपने अमवाल को खर्च करते हुए रज़ा इलाही को मद्देनज़र रखें, ना कि अपनी ख्वाहिशात को। तो मतलब बेसिक थीम ये, मेरा ख्याल है बात काफ़ी क्लियर हो गई होगी, कि बेसिक थीम ये है कि जब भी हम अपनी ज़िंदगी गुजारें, जब भी हम किसी से रिश्ता कायम करें, जब भी किसी से ताल्लुक़ पैदा करें, ये थीम है जिस पर पूरी कहानी को लिखा जाना चाहिए। बात वाजी। अब हम बात कर रहे थे